नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
आज एकै दिन 90 कोरोना संक्रमितको पहिचान, कुल संक्रमितको संख्या 772 पुग्यो, पीसीआर परीक्षण गरेर ढुक्क नहुन आग्रह।
प्रधानमन्त्रीका आह्वानमा बालुवाठारमा सर्वदलीय बैठक चल्दै संविधान संशोधन एमसीसी बारे छलफल केन्द्रित।
चालू वर्षको आर्थिक वृद्धि दर 2.3% झर्ने अनुमान। अर्थतन्त्रमा कोरोना संक्रमणको प्रभाव।
विश्वभर कोरोना भाइरसका कारण 3,48,000 बढीको मृत्यु, करिब 24,00,000 मानिस उपचारपछि स्वस्थ।
र पारा पावर लिफ्टको विश्वकप सिरिजमा 3 नेपाली खेलाडीको सहभागिता।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपालमा आज एकै दिन 90 कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट अहिलेसम्मकै धेरै 90 कोरोना संक्रमित पहिचान भएको जनाएको छ। यससँगै देशभर कोरोना संक्रमितको संख्या 772 पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देव कोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मात्रै 35 संक्रमितको पहिचान भएको जानकारी दिनुभयो। त्यसै गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा 24, सुर्खेतमा गरिएको परीक्षणमा 12, रूपन्देही प्रादेशिक अस्पताल र नेपालगंज अस्पतालमा गरिएको परीक्षणमा 7-7 तथा पोखरा र सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा 2-2 र भेरी अस्पतालमा 1 संक्रमितको पहिचान भएको हो। देशका 77 मध्ये 46 जिल्लामा कोरोनाको संक्रमण पुगिसकेको प्रवक्ता देव कोटाले बताउनुभयो।
प्रदेश नम्बर 1 का 7 जिल्लामा 86 हालसम्मको संक्रमित संख्या, प्रदेश नम्बर 2 को 8 जिल्लामा 268, त्यसै गरी बागमती प्रदेशका 11 जिल्लामा 38, गण्डकी प्रदेशका 4 जिल्लामा 7, स्याङ्जा थप भएको छ। त्यसै गरी प्रदेश नम्बर 5 को 8 जिल्ला अहिले अर्घाखाँची थप भएको छ। सो समेत गरेर अहिले 331 त्यहाँको संक्रमणको कुल संख्या रहेको छ। कर्णालीको 3 जिल्लामा 25 र जुम्ला थप भएको छ। त्यसै गरी सुदूरपश्चिमको 5 जिल्लामा 17, यसरी जिल्ला चाहिँ 46 पुगेको छ।
आजसम्म 155 कोरोना संक्रमित उपचारपछि स्वस्थ भएर घर फर्केका छन्। तीमध्ये 124 पुरुष र 31 महिला छन्। मन्त्रालयका प्रवक्ता देव कोटाले पछिल्लो पटक वीरगंजको नारायणी अस्पतालबाट 7-53 उमेरका 43 कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको बताउनुभयो। हालसम्म 1.5 कोरोनाको नमूना परीक्षण भएको छ। पीसीआर विधि मार्फत 54,424 र आरडीटी विधि मार्फत 97,967 गरी कुल 150,398 कोरोना नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर 55,282 क्वारेन्टाइनमा छन् भने 582 पुष्टि भएका संक्रमित आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
सरकारले एकपटक कोरोना भाइरसको परीक्षण गरेर ढुक्क नहुन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले तत्कालका लागि आफूमा कोरोना संक्रमण छ कि छैन भनेर थाहा पाउन पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आए पनि संक्रमित व्यक्तिसँग सम्पर्क भए फेरि कोरोना हुन सक्ने प्रश्न पार्नु भएको हो।
दायरा परीक्षणको बढेसँगै परीक्षणहरू गराइराख्नु भएको छ। नेगेटिभ परीक्षण आउन बित्तिकै अब मलाई कहिले पनि कोरोना लाग्दैन, म चाहिँ कोरोनाबाट मुक्त रहेछु भन्ने बुझाइ त्यो सही होइन। हामीले यो कोरोनाको टेस्ट चाहिँ पीसीआर विधिबाट गर्छौँ, संक्रमण छ कि छैन भनेर पत्ता लाउनलाई। त्यो चाहिँ तत्कालको लागि, त्यो बेलासम्मको लागि हो। नेक्स्ट डे भोलिपल्ट फेरि यहाँहरूको सम्पर्क संक्रमितसँग भयो भने फेरि यहाँहरू संक्रमित हुन सक्नुहुन्छ।
निको भएर घर फर्केका कोरोना संक्रमितलाई पनि पुनः संक्रमण हुन सक्ने भएकाले सचेत रहन उहाँले आग्रह समेत गर्नुभएको छ।
पाँच दिनदेखि होम क्वारेन्टाइनमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। केही दिन अघि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत आफन्त पर्ने एक बिरामीलाई अस्पतालमै उहाँ भेट्न जानुभएको थियो। ती बिरामीमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयमा कार्यरत 100 बढी कर्मचारीको समेत स्वाब परीक्षण गरिएको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले जानकारी दिनुभयो।
चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर 2.3% झर्ने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन 2076-77 सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर 2.3% खुम्चने अनुमान रहेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2076-77 प्रति व्यक्ति कुल गृहस्थ उत्पादन गत वर्षको तुलनामा 7.5% बढेर 1,26,018 पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो।
आर्थिक वर्ष 2076-77 फागुनसम्मको समग्र आर्थिक क्रियाकलापमा तीव्रता आए पनि COVID-19 महामारीको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन गई त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्न गएकोले चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर 2.3% हुने प्रारम्भिक अनुमान रहेको छ। पछिल्ला 3 वर्षमा भने औसत आर्थिक वृद्धि दर उत्पादकको मूल्यमा औसत 7% भन्दा माथि रहेको हामीलाई जानकारी नै छ। आर्थिक वर्ष 2076-77 प्रति व्यक्ति कुल गृहस्थ उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा 7.5% बढेर 1,26,018 अथवा अहिलेको विनिमय दरमा अमेरिकी डलर 1,085 पुग्ने अनुमान छ।
सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धि दर 8.5% लक्ष्य राखेकोमा फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धि दर खुम्चिने भएको अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो। यस्तै आर्थिक वर्ष 2076-77 निरपेक्ष गरिबी 17.67% रहने अनुमान गरिएको छ। गत आर्थिक वर्ष 2075-76 नेपालको 6.75% आर्थिक वृद्धि भएको थियो। कोरोनाले खास गरी सेवा क्षेत्रको वृद्धि दरलाई नराम्रोसँग प्रभावित बनाएको छ। बजेटको मध्यावधि समीक्षामा पनि अर्थमन्त्री डाक्टर खतिवडाले लक्ष्यको आधारमै आर्थिक वृद्धि हात पार्ने दावी गर्नुभएको छ।
कोरोनाको महामारी, सीमा विवाद र सरकारको नीति तथा कार्यक्रममाथिको विषयले प्राथमिकता पाएका बेला कर्णाली प्रदेशको रुकुम चौर जहारीको घटनाले सबैको ध्यान तानेको छ। एक दलित युवकले मल्लथरकी युवतीसँग भागी बिहे गर्न खोज्दा 3 जनाको मृत्यु र 4 जना बेपत्ता हुनुपरेको घटनापछि उक्त घटना सतहमा आएको हो। संविधानले अन्तर्जातीय विवाहलाई मान्यता दिए पनि अझै पनि नेपाली समाजमा कथित उपलौ जातका समुदायले स्वीकार गर्न सकेको छैन। तर पछिल्लो यही अन्तर्जातीय सम्बन्धलाई लिएर भएको घटनाले संघीय संसदका आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरू बीच चर्का चर्की नै भएको छ। सहकर्मी दिनेश नेउपानेको सामग्री।
रुकुमका दलित युवाले जाजरकोटकी मल्ल थर्की युवतीसँग विवाह गर्न खोज्दा भएको घटनालाई लिएर मंगलबार प्रतिनिधि सभाको बैठकमा हंगामा भयो। सत्तारूढ नेकपाका सांसद जनार्दन शर्माले घटनाबारे आफ्नो धारणा राख्ने क्रममा प्रतिपक्षी दल नेपाली कंग्रेसले संसद बैठक अवरुद्ध गर्न खोजेपछि वाद विवाद भएको हो। पूर्व गृहमन्त्री समेत रहेका रुकुमका सांसद शर्माले उक्त घटना आफ्नो निर्वाचन क्षेत्रमा भएको र त्यसलाई राजनीतिकरण गर्न खोजिएको भन्दै आक्रोश पोख्नुभयो। बोल्ने क्रममा सांसद शर्माले उक्त घटनामा राजनीतिकरण हुन नसक्ने बताएपछि कंग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए।
रुकुममा यस्ता घटनाहरूको बारेमा, छुवाछुतसँग सम्बन्धित घटनाहरूको बारेमा सभामुख महोदय राजनीतिकरण हुन सक्दैन। त्यहाँको अवस्थाको बारेमा यो मैले यहाँ राख्नु मेरो आफ्नो अधिकारको कुरा हो। सभामुख महोदय, म त्यहाँको जनप्रतिनिधि हुँ।
त्यसपछि बोलेका कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले पूर्व गृहमन्त्री समेत रहेका शर्मा र जाजरकोटका एक पूर्व मन्त्री र वर्तमान गृहमन्त्री समेत घटनाको ढाकछेप गर्न लागि परेको आरोप लगाउनु भयो।
हामीलाई थाहा छ, दुईटा गृहमन्त्री जाजरकोट र पश्चिम रुकुमको दुईटा गृहमन्त्री मिलेर त्यो घटनालाई त्यही लेभलमा पुर्याउँदैछन् भन्ने कुरा हामीले पनि सूचना पाएका छौँ। तर हामीले पहिला गृहमन्त्रीको जवाफ चाहेका छौँ।
बैठकमा चर्काचर्की हुन थालेपछि सभामुख अग्नि सापकोटाले संवेदनशील घटनामा सांसदहरूलाई संयमित हुन आग्रह गर्दै गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे जानकारी र सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन समय दिनुभयो। त्यस घटनाबारे जानकारी दिँदै गृहमन्त्री थापाले जाजरकोटका 19 जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको बताउनुभयो। त्यसक्रममा केटी भगाउने युवक नवराज विक सहित 3 जनाको शव भेटिएको र 3 जना बेपत्ता रहेको जानकारी आएको उहाँले बताउनुभयो। मन्त्री थापाले घटनाबारे सत्य तथ्य अनुसन्धान गर्न सरकारले 5 सदस्यीय छानबिन समिति गठन गरेको पनि जानकारी दिनुभयो।
यस घटनाको सत्य तथ्य छानबिन गरी राय सहितको प्रतिवेदन पेश गर्नका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक राष्ट्रिय अनुसन्धान विभागको अधिकृत प्रतिनिधि महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयको उपसचिव रहने गरी 5 सदस्यीय छानबिन समिति गठन गरिएको छ।
तर गृहमन्त्रीले बनाएको छानबिन समितिमा विपक्षी दल आश्वस्त देखिएन। यसअघिका घटनामा सरकारले गठन गरेको समितिले सत्य तथ्य विवरण सार्वजनिक नगरेको भन्दै उनीहरूले सर्वदलीय संसदीय छानबिन समितिको माग गरेका हुन्। काङ्ग्रेस सांसद तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा,
यो संसदबाट एउटा प्रतिनिधि सभाबाट यो घटनालाई छानबिन गरेर सत्य तथ्य पत्ता लगाएर सरकारलाई र संसदलाई प्रतिवेदन दिनका लागि एउटा संसदीय छानबिन समिति गठन होस्।
त्यस्तै जनता समाजवादीका सांसद शरद सिंह भण्डारीको मत पनि सर्वदलीय संसदीय समिति गठन हुनुपर्ने पक्षमा छ। तर दलितको घटना दलितले उठाउनुपर्ने, मधेसीको समस्या मधेसीले मात्रै उठाउनुपर्ने बाध्यतालाई लिएर उहाँले दुःख पोख्नुभयो।
दलितसँग भएको घटनालाई दलित मान्यहरूले सबभन्दा बढी उठाउनुपर्ने यो परिस्थिति देखेर मलाई वास्तवमा दुःख लागेको छ। यो मुलुक कहाँ गइरहेको छ? मधेसले आफ्नो समस्याको लागि मधेसीले उठाउनु पर्ने, दलितको दलितले उठाउनु पर्ने, अन्यले उठाउनु पर्ने, भनेपछि हाम्रो बिचको सद्भाव, हाम्रो बिचको एकता कहाँ गइरहेको छ?
विपक्षी दलले सरकारी छानबिन समितिप्रति प्रश्न उठाएपछि गृहमन्त्री थापाले प्रतिउत्तरमा संसदीय समिति गठनको अधिकार मन्त्रालयलाई नभएको भन्दै पम्छिन खोज्नुभयो।
एउटा संसदीय समिति बनाओस् भन्ने आएको छ, मलाई लाग्छ गृह मन्त्रालयको क्षेत्राधिकारभित्र भएन, यो संसदले नै त्यो कुरा गर्ने होला भन्ने मलाई लाग्छ।
यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जातीय विभेदको विषयमा शून्य सहनशीलता कायम गरी रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। आयोगका प्रवक्ता सचिव वेद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै रुकुम पश्चिम घटना जातीय विभेदको पराकाष्ठको रूपमा देखिएको उल्लेख गर्नुभएको छ। आयोगले उक्त घटनाको जिल्ला स्थित कार्यालयबाट पनि अनुगमन भइरहेको जनाएको छ। उक्त अमानवीय र अपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्याई कार्यवाही गर्न आयोगले सरकार र स्थानीय प्रशासनको ध्यान आकर्षण समेत गराएको छ।
यस्तै गरी राप्रपा अध्यक्ष कमल थापाले रुकुम पश्चिम चौरचहारीमा भएको घटनालाई क्रूर र निन्दनीय भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै अध्यक्ष थापाले जातीय विभेद र छुवाछुत मानवता विरूद्धको अपराध हो भन्नुभएको छ। अन्तर्जातीय विवाहको निहुमा दलित युवाको हत्या भएको भन्दै नेपाल दलित विद्यार्थी संघले पनि दिउँसो काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
नोभल कोरोना एक नयाँ प्रजातिको भाइरस हो। यस भाइरसको संक्रमणले सामान्य रुगाखोकीदेखि गम्भीर प्रकारको श्वास प्रश्वास सम्बन्धी समस्या गराउन सक्छ।
नोभल कोरोना भाइरस संक्रमणका मुख्य लक्षणहरू
100.4 डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने,
सास फेर्न गाह्रो हुने,
रुगा र खोकी लाग्ने।
नोभल कोरोना भाइरसको संक्रमणबाट आफू र अरूलाई बचाउने उपायहरू:
नियमित रूपमा साबुन पानीले हात धुने,
खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने।
ज्वरो सहित रुगा खोकीको लक्षण देखिएमा स्वास्थ्य कर्मीसँग परामर्श लिने,
रुगा खोकीको लक्षण भएका व्यक्तिबाट टाढै बस्ने, माछा मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। बेलुकी 5 बजेदेखि बसेको सर्वदलीय बैठक अहिले पनि जारी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा पूर्व प्रधानमन्त्रीहरू सहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू सहभागी रहेका छन्। बैठकमा संविधान संशोधन, आगामी बजेट, भारतले हडपेको भूमि र अमेरिकी परियोजना MCC-बारे छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्री ओली र कंग्रेस सभापति शेरबहादुर देउवा संसदको यही सिजनमा एमसिसी पारित गर्ने पक्षमा हुनुहुन्छ। प्रधानमन्त्री ओलीले यसअघि भारतले मिचेको नेपाली भूमिबारे वैशाख 31 गते सर्वदलीय बैठक बोलाउनु भएको थियो।
सर्वोच्च अदालतले कोरोना संक्रमणको परीक्षण सशुल्क बनाउने निर्णयका सम्बन्धमा सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ। सरकारले परीक्षण गराउन इच्छुक नागरिकका लागि सशुल्क परीक्षणको व्यवस्थाका लागि निर्देशिका समेत जारी गरिसकेको छ। यस कार्यलाई रोक्न माग गर्दै सन्तोष भण्डारी सहित 5 जनाले गत 9 गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दर्ता गरेका थिए। उक्त रिटमा सुनवाई गर्दै आज सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको इजलासले आगामी 18 गते स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग सहितलाई छलफलका लागि बोलाउने निर्णय भएको हो। हाललाई न्यून आय भएका श्रमिकहरूको हकमा तत्कालका लागि यो निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले भनेको छ। कोरोनाको कुनै पनि परीक्षणमा शुल्क नलिन आदेशको माग गर्दै सर्वोच्चमा रिट परेको थियो।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2077-78 लागि आज नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख विष्णु प्रसाईले सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममा कृषि क्षेत्र र सामाजिक क्षेत्रमा केही नयाँ नारा ल्याए पनि समग्रमा नयाँ काम गर्ने खालको नभएको प्रतिपक्षी दलको टिप्पणी छ। मकवानपुरबाट थाहाकर्मी अमृत चिमोरियाको एक सामग्री।
बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको प्रमुख प्रतिपक्षी दलहरूले प्रतिक्रिया दिएका छन्। नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाले अहिलेको परिस्थितिसँग फेस गर्न नसक्ने नीति आएको बताउनुभयो।
नीति तथा कार्यक्रम त्यति यो अहिलेको चाहिँ पीडालाई, यो अहिलेको चाहिँ अवस्थालाई, यो किसान मजदुर सर्वहारा उद्योगपति सबैको अहिले चाहिँ सबै कुरा ठप्प भएर घरमा लकडाउन भएको बेलामा आउने यो चाहिँ नीति तथा कार्यक्रम चाहिँ त्यसलाई लक्षित गरेको छैन। यो नीति तथा कार्यक्रम अहिलेको परिस्थितिभन्दा चाहिँ नियमित कर्मकाण्ड जस्तो हिसाबले आएको छ।
सत्तारूढ नेकपाका प्रदेश सांसद राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रम समग्रमा आएको भए पनि भोलि बजेटसँग कार्यक्रम कसरी जोडिएर आउँछ भन्नेमा आफ्नो चासो रहेको प्रतिक्रिया दिनुभयो।
अब अहिले त यो लमसम कुराकानीहरू आएको छन्, अब यसले भोलि बजेटमा कसरी प्रस्तुत भएर आउँछ, के प्रोग्रामसँग जोडिएर आउँछ, यो त नीति हो। कार्यक्रम चाहिँ के भएर आउँछ, पैसा जोडिन्छ कि जोडिँदैन, पैसा नजोडिएको कार्यक्रमले केही पनि दिन सक्दैन, स्थिति त्यस्तो छ। अब केही कुराहरू अनावश्यक कुराहरू पनि छन् जुन कुराहरू अहिलेको अवस्थामा गर्न सकिँदैन, नगर्दा भन्ने हुन्छ।
विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले भने COVID-19 संक्रमणको संकटलाई प्रदेश सरकारले गम्भीर रूपमा बुझ्न नसकेको गुनासो गर्दै औसत ढङ्गले नीति आएको टिप्पणी गर्नुभयो।
यो फेरि पनि कसरी आएको छ भनेदेखि यो जुन अहिले यो COVID-19 संक्रमणको यो विशिष्ट परिस्थिति र जुन यो संकट छ, सरकार प्रदेश सरकारले चाहिँ त्यो संकटलाई, त्यो संकटको गहिराईलाई महसुस गर्न नसकेको जस्तो देखिन्छ।
केही सांसदले भने नारै नारा भरिएको नीति तथा कार्यक्रम आएको बताएका छन्। COVID-19 जुझ्ने खालको आउनु पर्नेमा नारै नाराले भरिएको नीति तथा कार्यक्रम आएको राप्रपा प्रजातान्त्रिकी सांसद रिना गुरुङको तर्क छ।
यो पटकको नीति तथा कार्यक्रम अरू बेला भन्दा अलिक फरक आउँछ, जनताको नजिक भनेर आउँछ। यो COVID-19 चाहिँ लड्ने को लागि चाहिँ एउटा चाहिँ नीति तथा कार्यक्रम आउनेछ भन्ने चाहिँ सुरुमै आशा पनि गरेका थिए, एउटा सोच पनि राखेका थिए। तर अहिले आउँदाखेरि चाहिँ पहिले पनि एउटा नारै नाराबाट भरिएको हाम्रो प्रदेश बागमती प्रदेशको नीति तथा कार्यक्रम आउने गर्ने थियो। यो पटक पनि त्यो प्रोसेसले चाहिँ अहिले प्रदेश सरकारले एउटा निरन्तरता दिएको छ।
कपिलवस्तुका 2 पालिकामा रहेका क्वारेन्टाइनमा बसेकाहरू पछिल्लो समय धम्माधम भाग्न थालेका छन्। क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य परीक्षणमा ढिलाइ भएपछि भाग्ने क्रम बढेको हो। जिल्लाको यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका मानिसहरू रातको समयमा भाग्ने गरेका छन्। यसरी भाग्नेहरूलाई बिहान फेरि प्रशासन लगाएर क्वारेन्टाइनमा ल्याउने गरिएको छ। ती पालिकाका क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्थानीय सरकारको उपस्थिति बलियो रूपमा हुन नसक्दा भाग्न सजिलो भएको छ। अधिकांश क्वारेन्टाइन स्थल विद्यालयमा बनाइएको छ भने केही गाउँमा पनि सञ्चालनमा रहेका छन्। सुरक्षा प्रबन्ध राम्रो नहुँदा केही मानिस बेला बेला बाहिर निस्किरहने गर्छन्। कपिलवस्तुबाट थाहाकर्मी जानु पाण्डेको सहयोगमा कोमल विश्वकर्माको रिपोर्ट।
अहिलेसम्म चाहिँ 6498 जना व्यक्तिहरू चाहिँ क्वारेन्टाइनमा हुनुहुन्छ। अहिलेसम्म हामीले आरडिटी मार्फत परीक्षण गरेको चाहिँ 5881 जना हुनुहुन्छ, जसमध्ये 591 चाहिँ पोजिटिभ हुनुहुन्छ आरडिटी विधिबाट, 5292 जना चाहिँ आरडिटी नेगेटिभ हुनुहुन्छ।
कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापा, कपिलवस्तुमा 200 क्वारेन्टाइन रहेका छन्। क्वारेन्टाइनमा सयौंको संख्यामा मानिसहरू बसेका छन्। भारतसँगको सिमानाका जोडिएको कपिलवस्तुमा थुप्रै मानिसहरू भित्रने गरेपछि निगरानी बढाइएको छ। कोरोना संक्रमितको संख्या 100 बढी पुगेको जिल्लामा स्थिति भयावह बन्ने देखिएको छ। संक्रमितको संख्या बढ्दै जाँदा रोकथाम तथा नियन्त्रणका लागि आवश्यक व्यवस्थापन भने निकै कमजोर रहेको छ। त्यसमा पनि व्यवस्थित क्वारेन्टाइन नहुँदा क्वारेन्टाइनमा राखिएका मानिसहरू नै भाग्न थालेका छन्। क्वारेन्टाइनबाट असन्तुष्ट एक व्यक्ति रमजान मुसलमान,
अगर मुंबई में जब रहे तो वहाँ से मतलब कहें कि लोग ऐसे रहे तो सब भागे लागे कि मतलब कोरोना वायरस ज्यादा फैल गया रहा, तो वहाँ से भाग के आवा गए तो नेपाल में आवा गए, यहाँ आवा गए तो यहाँ पे कोनो चीज की व्यवस्था तो नहीं रहा। फिर भी हाल
जिल्लामा अहिलेसम्म 4 मानिसहरू क्वारेन्टाइन छाडेर भागेका छन्। स्थानीय जनप्रतिनिधिको लापरवाही तथा उचित व्यवस्थापनको अभावमा क्वारेन्टाइनबाट मानिसहरू बारम्बार भाग्ने घटना दोहोरिएको स्थानीय बताउँछन्। यशोधरा गाउँपालिका वडा नम्बर 5 स्थानीय मोहित मिश्र,
केन्द्र सरकारले दिएको गाइडलाइनको एउटा पनि पहल त्यहाँ व्यवस्थित, त्यसले गर्दा अब उनीहरू लगातार 14-15 दिन क्वारेन्टाइनमा बसे तर चेक जाँच गर्न कोही पनि आएन, उनीहरूलाई सोधपुछ गर्न कोही पनि आएन। त्यो कारणले गर्दा उनीहरूले अब हामी अलपत्रै छौँ, हामी यहाँ 14-15 बसिसक्यौँ, अझै बस्दा पनि मान्छेहरू हामीलाई चाहिँ के गर्छन् भन्दा चेक गर्दा आउँदैन, यो भन्दा बरु हामी घरै गएर बस्छौँ भन्दा त्यो उद्देश्यले त्यहाँदेखि भागे।
लामो समयसम्म परीक्षणको रिपोर्ट नआउँदा मानिसहरू छटपटीले भागे पनि उनीहरूलाई क्वारेन्टाइनमा फर्काइएको बताउनुहुन्छ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल।
रिपोर्ट ढिलो आयो भनेर हात्तिएर निस्केका हुन्, पछि सम्झाएपछि आए बसिरहेको, रिपोर्ट चाहिँ यो क्यूमा बसेको छ, 5-7 भइसक्यो त्यो रिपोर्ट आएको छैन, अनि हाम्रो नेगेटिभै छ भन्छन्, अब त्यो रिपोर्ट नआए नेगेटिभ पोजिटिभ हामीले भन्न सक्ने कुरो भएन फेरि, होइन, त्यो भएर आत्तिएर विदेशबाट आएका हुनुहुन्थ्यो, घर जान पाए हुन्थ्यो भन्ने त्यो अब स्वाभाविक हो, होइन, सम्झाएपछि फेरि आउनु भएर बस्नुभयो।
कपिलवस्तु मात्र नभई अन्य जिल्लाका क्वारेन्टाइनबाट पनि मानिसहरू भाग्ने गरेको घटना सार्वजनिक हुँदै आएका छन्। क्वारेन्टाइनमा बस्नु कोरोना संक्रमणबाट बस्ने उपयुक्त एउटा उपाय हो भन्ने चेतना जगाउन नसक्नु र मापदण्ड अनुसारको क्वारेन्टाइन नहुँदा पीडादायी बसाईले क्वारेन्टाइनको नियम पालना हुन सकेको छैन, यो विषयलाई समयमै सरकारवाला निकायले ध्यान दिन अत्यन्तै जरुरी छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
कोरोना भाइरस COVID-19 सतर्कता सम्बन्धी जरुरी सार्वजनिक अपील। विश्व स्वास्थ्य संगठन WHO खोक्दा वा हच्छ्यौ गर्दा निस्कने छिटाबाट कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने निष्कर्ष निकालेको छ। यस अनुसार सुर्ती, गुटखा, जर्दा, पान आदि सेवन गरेर जथाभावी थुक्दा सेवनकर्तासँगै अन्य पनि संक्रमणको चपेटामा पर्न सक्ने देखिन्छ। तसर्थ COVID-19 सहितका अन्य जटिल रोगको जोखिमबाट बस्न र अरूलाई बचाउन त्यस्ता पदार्थको सेवन तथा बिक्री वितरणमा कडाई गर्न अत्यन्त जरुरी छ। त्यसो गर्दा सेवनकर्ताको स्वास्थ्यमा पर्ने जोखिम त घट्छ नै, अन्यलाई पनि जोखिमबाट परै राख्न सकिन्छ, साथै राष्ट्र र नागरिकको अरबौं रुपियाँ सञ्चित हुन सक्छ। सुर्तीजन्य पदार्थको सेवन बन्द गरौं, आफू बचौं, अरूलाई बचाऊ। सार्वजनिक हितका लागि समाजसेवी सिद्धिलाल श्रेष्ठ, हेटौडा मकवानपुरको अपील।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विदेशबाट आएका नागरिकहरूको व्यवस्थापनमा चुनौती भएको बताउनु भएको छ। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले विदेशबाट आएका सबैलाई प्रदेश राजधानी सुर्खेतमा व्यवस्थापन गर्न नसकिने अवस्था भएपछि जिल्ला जिल्लामा क्वारेन्टाइनमा राख्ने प्रदेश सरकारले निर्णय गरे पनि कार्यान्वयन फितलो भएको बताउनु भएको हो।
राष्ट्रिय सभाबाट नीति अनुसन्धान प्रतिष्ठान विधेयक 2076 पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त विधेयक पारित भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाङफेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो।
काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 3 स्थित बुढा नीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ। बुढा नीलकण्ठ 3 बसोबास गर्ने 37 वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा सिल गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो।
जिल्ला समन्वय समिति गुल्मीले स्थानीय तहका प्रमुख र राजनैतिक दलका प्रमुखहरूलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। आइतबार जिल्ला समन्वय समिति गुल्मीले भारत लगायत विदेशबाट फर्केकाहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा सबै पालिकाका प्रमुख र राजनैतिक दलसँगको बैठकको आह्वान गरेको थियो। गाउँपालिकाका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि सो बैठकमा सहभागी सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र आफू पनि होम क्वारेन्टाइनमै रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताउनुभयो।
भक्तपुरको सूर्य विनायक नगरपालिका 6 घलाते बस्ने एक महिलाले आफ्नै 4 दिनको शिशु हत्या गरेकी छन्। उदयपुर घर भई हाल घलाते बस्ने 22 वर्षीय रमिला राईले हिजो 4 दिने शिशुको मुखमा कपडा कुचेर हत्या गरेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुटिएको अवस्थामा शव फेला परेको जनाइएको छ। घटनाको अनुसन्धान गर्ने क्रममा आमाले नै हत्या गरेर फालेको खुल्न आएको प्रहरीले जनाएको छ। स्थानीयले प्रहरीलाई फोहोरको थुप्रोमा सालनाल सहितको शिशु मृत अवस्थामा फेला परेको जानकारी गराएका थिए। सरकारले लकडाउन लागू गरेको चैत्र 11 गतेदेखि नै श्रीमान सम्पर्कमा नआएको रमिलाले प्रहरीलाई बताएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो।
कोरोना संक्रमित सबै डिस्चार्ज भएपछि पर्साको बिरगन्ज स्थित नारायणी अस्पताललाई सेनिटाइज गरिएको छ। 2 पत्रकार सहित अस्पतालमा उपचाररत 70 संक्रमित निको भएर डिस्चार्ज भएपछि अस्पताललाई सेनिटाइज गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले बताउनुभयो।
मुगुमा आज दिउँसो भूकम्प गएको छ। दिउँसो 4 भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुलाई केन्द्र बनाएर 4.2 रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 3,48,532 पुगेको छ। हालसम्म 56,17,182 जना संक्रमित हुँदा 23,91,000 बढी संक्रमित उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्। अमेरिकामा मात्रै 17,08,265 जना संक्रमित हुँदा 79,846 जनाको मृत्यु भइसकेको छ। यस्तै गरी बेलायतमा 36,914 जनाको कोरोनाका कारण मृत्यु भएको छ। भारतमा 60,490 कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन्। भारतमा कोरोना भाइरसको संक्रमणबाट 4,188 जनाको मृत्यु भएको छ भने 146,498 जना संक्रमित छन्।
हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बेजिङले प्रस्ताव गरेको सुरक्षा कानूनको समर्थन गर्दै हङकङमा बाहिरी हस्तक्षेप स्वीकार्य नभएको बताउनु भएको छ। आज लामले नागरिकहरूलाई सम्बोधन गर्दै बेजिङद्वारा प्रस्तावित कानूनले हङकङको स्वतन्त्रतामा कुनै असर नगर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। उहाँले पश्चिमा लोकतान्त्रिक मुलुकमा पनि यस्तै सुरक्षा कानून लागू भएको र यस कानूनले विदेशीलाई लगानी गर्न हतोत्साहित नगर्ने बताउनु भएको छ। चीनले हङकङका लागि प्रस्ताव गरेको सुरक्षा कानूनले राज्यद्रोह विद्रोह र राज्य विभाजन राज्य विध्वंसमा प्रतिबन्ध लगाउनेछ। प्रस्तावित कानून पारित भए हङकङमा चीन विरोधी गतिविधि गर्न पाइने छैन।
नेपाल परिवेशमा अब खेल समाचार। विश्व पारा पावरलिफ्टिङ अर्गनाइजेसनले 2 अनलाइन विश्वकप सिरिज आयोजना गरेको छ। सिरिजमा नेपाली खेलाडीहरू निर्मला भण्डारीले 55 केजी समूहमा, दुर्गामान तामाङले 80 केजी र शरद पौड्याले 90 केजी तौल समूहमा प्रतिस्पर्धा गरेका प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिनुभएको छ। कम्मरमुनिको भागमा अपाङ्गता रहेका व्यक्तिहरूले प्रतिस्पर्धा गर्ने विश्वकप सिरिजमा नेपालसहित 20 राष्ट्रका 43 खेलाडीले प्रतिस्पर्धा गरेका छन्। मे 11 देखि 24 भएको प्रतिस्पर्धा परीक्षाको जुन 2 तारिकका दिन नतिजा प्रकाशन गरिने विश्व पारा पावर लिफ्टिङ अर्गनाइजेसनले जनाएको छ। सिरिजमा प्रतिस्पर्धा गर्ने खेलाड़ीहरूले अनलाइन वरियता प्राप्त गर्नुका साथै प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै विश्व मास्टर्स एथलेटिक्स महासंघले पनि अनलाइन प्रतिस्पर्धा गराएको छ। प्रत्येक राष्ट्रका 2 खेलाड़ीको 2 मिनटको भिडियो क्लिप तयार पारी पठाउनु पर्ने र उक्त क्लिपको आधारमा खेलाड़ीहरूको नतिजा प्रकाशन गर्ने नेपाल मास्टर्स एथलेटिक्स एसोसिएसनका महासचिव भैरव शाहीले जानकारी दिनुभयो।
र जर्मनीको शीर्ष डिभिजन लीग जर्मन बुन्डेस लिगा फुटबलमा उपाधि दावेदार मानिएका बायर्न म्युनिक र बोरुसिया डर्टमन्ड बीच प्रतिस्पर्धा हुँदैछ। लीग लिडर बायर्न र दोस्रो स्थानको डर्टमन्ड बीचको खेल नेपाली समयअनुसार राति 10:15 सुरु हुनेछ। बायर्नको 61 अङ्क र डर्टमन्डको 57 अङ्क रहेको छ।
हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
आज एकै दिन 90 जना कोरोना संक्रमितको पहिचान, कुल संक्रमितको संख्या 772 पुग्यो, पीसीआर परीक्षण गरेर ढुक्क नहुन आग्रह।
प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक, संविधान संशोधन एमसीसी बारे छलफल केन्द्रित।
चालू वर्षको आर्थिक वृद्धि दर 2.3% झर्ने अनुमान, अर्थतन्त्रमा कोरोना संक्रमणको प्रभाव।
विश्वभर कोरोना भाइरसका कारण 3,48,000 बढीको मृत्यु, करिब 24,00,000 मानिस उपचारपछि स्वस्थ।
र पारा पावर लिफ्टको विश्वकप सिरिजमा 3 नेपाली खेलाडीको सहभागिता।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।